Udiano Falsa, Udiano Falsa, Udiano Falsa,
Udiano Falsa,
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 Udiano Falsa, हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट शुरू हुन्छ। नमस्कार, चिसो बढ़िरहेको छ, जाडो महिनामा चिसो बढ्नु स्वाभाविक हो, त्यसैले आफ्नो ख्याल गर्नुहोला, चिसोबाट बस्नुहोला भन्दै उज्यालो पल्साको दैलो उघार्न आइसकेकी छु म सजना तिमल सिन्हा, अनि प्राविधिकबाट सम्हाल्दै हुनुहुन्छ मनोज विष्टले। अब झण्डै डेढ घण्टा हामी सँगै बस्नेछौ, रमाइला कुराकानी सँगै उपयोगी जानकारी पनि दिनेछौ। हातमा मोबाइल वा भित्तामा झुण्ड्याइएको रेडियो अथवा इन्टरनेटको सहयोगले हामीसँग जोडिनु भएको छ, मलाई विश्वास छ तपाईँको समय खेर जाने छैन। उज्यालो रेडियो नेटवर्कको दैनिक बिहानी प्रस्तुति उज्यालो पल्साको साथमा हामी सधैँ आउँछौ। बिहान पत्र पत्रिकाको संगालो काया कैरन पछि झण्डै आठ बजेसम्म हामी सँगै रहन्छौ। हामीसँग आज विश्व इतिहासमा आजको दिन, आजका पाहुनामा मोरङको बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक भीमबहादुर बस्नेतसँगको भलाकुसारी,
22 मुरी 23 मुरी कालो मास फलाउने होइन, तर अब त्यो भाउ त कम थियो, तर पनि के भने खेती किसान गरेरै बुवाले मलाई पढाउनु भएको। विराटनगरमा आइएससी पनि खेती किसान गरेकै पैसाले मैले आएर पढेँ, तर सस्तो चाहिँ थियो। तीन टोलियामा म हाम्रो त्यो धरणी बस्ती भन्ने फलाटेको दाई हुनुहुन्थ्यो, उहाँको घरमा दोडा कोठा 50 रुपियाँ भाडामा बस्थेँ महिनाको। 50 रुपियाँले मलाई सबै महिनाभरि खाना गर्न पुग्थ्यो त्यतिखेर।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठसँगको घुमफिर अनुभव।
बाजुराको माथि बढी मालिका भन्ने छ, अलिक कठिन यात्रा गर्ने ठाउँ, त्यहाँ गए। खप्तर म दुईचोटि गएँ। यस्तै यस्तै ठाउँहरू जहाँ चाहिने अरू मान्छेहरू प्राय, जस्तो अब यहाँ गोसाईकुण्ड नेपालको पनि घुम्न लायक ठाउँहरू, खास गरेर जुन सम्झना योग्य ठाउँहरू म घुमेको छु।
मीडियामा आज आजको बजारसँगै गीत पनि छन्। उज्यालो पल्साको शुरूमा हामी गीत सुन्छौ, त्यसपछि फेरि पनि आउँछौ। हाम्रो जीवन झरनाको चिसो पानी जस्तै छ, न सुकेर जान्छ न रोकेर रोकिन्छ, त्यसैले निरन्तर अघि बढिरहन्छ। जसरी पनि जीवनलाई रमाइलो बनाऊ अनि सुखका दिनहरू बिताउँ भन्ने चाहना सबैको हुन्छ। यो गीत सुन्यौं हामीले उज्यालो फल्चामा। उज्यालो फल्चाको साथमा हामी आउँछौं हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि विविध सामग्रीहरू प्रस्तुत गर्छौ। यो बीचमा
इतिहासमा आज
2076 साल मंगसिर 27 गते शुक्रबार, 2019 को डिसेम्बर 13 तारीक हाम्रा लागि हरेक पल विशेष हुन्छन्, तर केही पलले मात्र इतिहास बनाउँछन्। आजको दिनमा इतिहास रच्न सफल केही पल अबको पालोमा। सन् 2015 फ्रान्सको राजधानी पेरिसमा जलवायु परिवर्तन शिखर सम्मेलन भएको थियो। विश्वमा बढ़दो तापक्रमलाई कसरी सामना गर्ने र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विश्वका 200 भन्दा धेरै देशबीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। अहिले पनि जलवायु परिवर्तनसँग लड्नको लागि विश्वका 300 भन्दा बढ़ी देशका उच्च पदस्थ अधिकारी स्पेनको राजधानी मड्रिडमा छलफलमा छन्। यो सम्मेलन आज सकिँदैछ। सन् 1642 यात्री अवेइल तस्मनले आफ्नो यात्राको क्रममा न्यूजील्याण्ड पत्ता लगाउनु भएको थियो। र सन् 1937 चीनको नानकिङ शहरमा जापानी सेनाले गरेको आक्रमणमा 2 लाख मानिसले ज्यान गुमाएका थिए। दोस्रो विश्वयुद्धको समयमा नानकिङ कब्जा गर्ने क्रममा गरिएको यो आक्रमणलाई जापानी सेनाले गरेको अराजक आक्रमण पनि भनिन्छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। तपाईँ हुनुहुन्छ उज्यालो पल्चामा अनि आज शुक्रबार तपाईँको साथमा छु म सजना तिमल सिन्हा अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ मनोज विष्टले। इतिहासमा आज स्तम्भमा हामीले महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं। आज हामी स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठको घुमफिर अनुभव सुन्छौ। उहाँसँग नेपालसँगै विदेशका धेरै ठाउँमा पुगेको अनुभव छ। साथी बिना नेउपानेले स्वास्थ्य मन्त्रालय पुगेको बेला प्रवक्ता श्रेष्ठसँग कुरा गर्नु भएको छ।
स्वागत छ यहाँलाई उज्यालो फल्साको घुम्दै फिर्दैमा।
हस् धन्यवाद, नमस्कार।
अहिलेसम्म नेपालको भनौँ अथवा बाहिरको कुन कुन ठाउँमा चाहिँ पुग्नु भएको छ?
म नेपालको 77 जिल्ला घुमेको छु, बाहिर अब अलिअलि 8-10 देशहरू घुमेको।
सबैभन्दा पहिला थाहा हुँदाखेरि घुम्नकै लागि भनेर चाहिँ कुन ठाउँमा पुग्नुभयो?
म घुम्नकै लागि भनेर नेपालकै धेरै ठाउँहरूमा गएँ। जस्तो म जुम्ला पुगेको थिएँ धेरै साथीहरूसँगै, साथीहरू जुम्लै बसे म मुगु पुगेर आएँ। त्यस्तै अब धेरै ठाउँमा, जस्तो बाजुराको माथि बढी मालिका भन्ने छ, अलिक कठिन यात्रा गर्ने ठाउँ, त्यहाँ गएँ। खप्तड म दुईचोटि गएँ। यस्तै ठाउँहरू जहाँ चाहिने अरू मान्छेहरू प्राय, जस्तो अब यहाँ गोसाईकुण्ड नेपालको पनि घुम्न लायक ठाउँहरू, खास गरेर जुन सम्झना योग्य ठाउँहरू म घुमेको छु।
खप्तड चाहिँ कति पहिला पुग्नुभयो?
खप्तड म 1952 गएको थिएँ, त्यसपछि अहिले पछि फेरि म 68 गएँ।
पहिला 52 पुग्दाखेरिको खप्तड र पछाडि जाँदाखेरि केही फरक पनि त पाउनुभयो होला नि?
फरक त त्यहाँ केही छैन, त्यो ठाउँमा हामीले केही विकास गर्न सकेका छैनौँ, होइन। त्यहाँ एउटा आर्मी क्याम्प छ, एउटा आरक्षणको अफिस छ, त्यति मात्रै हो, नयाँ कुरा केही पनि छैन। ठाउँ जियोग्राफी त्यही छ, हाम्रो भूगोल छ, त्यहाँ राम्रो चिज छ, होइन, हेर्नलाई प्राकृतिक मनोरम दृश्यहरू छ, तर हामीले मानव निर्मित केही पनि छैन त्यहाँ। त्यहाँ जानलाई अहिले पनि समस्या छ, बस्ने ठाउँ छैन। जस्तो तपाईँ राम्रो हिँड्न नसक्ने मान्छे त्यहाँ पुग्न सक्दैन, अथवा हिँडेर जानलाई पनि सजिलो छ, त्यो ट्रेकिङ उकालो हो, तर ठाउँ ठाउँमा खाना खाने ठाउँ, बस्ने ठाउँ, होटेलहरू, चिया खाने ठाउँ भइदिएको भए त्यो स्वर्गको एउटा द्वार नै हो कि, त्यति राम्रो ठाउँ छ। तर ठाउँमा कहीँ पनि होटल छैन, चिया खान पाउनुहुन्न, बस्ने ठाउँ पनि छैन त्यहाँ।
त्यसको लागि हाम्रो तपाईँबाट केही पहल गर्न नसकिने हो?
पहल गर्नुपर्ने हो त्यो, होइन, एकदमै पहल गर्नुपर्ने ठाउँ हो। जस्तो तपाईँले अहिले तपाईँले के सम्झिनुहुन्छ जिन्दगीको भन्ने हो भने, मैले असाध्य राम्रो बाजुराको त्यो बढी मालिका सम्झिन्छु, खप्तड सम्झिन्छु। त्यो सुन्दर छ, तपाईँ त्यो आकाशमा 15,000 फिट हाइटमा तपाईँले आँखाले नदेख्ने चौरहरू हुन्छ। हामी जाने समय भनेको वैशाख जेठ असारतिर हो, त्यो बेला त्यहाँ घोडाहरू छोडेको हुन्छ, घोडाहरू एकदम झुण्ड झुण्ड भएर चलिरहेको हुन्छ, भैँसीहरूको झुण्ड हुन्छ त्यहाँ, भैँसी पाटन, घोडा पाटन, भेडा पाटन भन्ने छ कि, पाटन भनेको सम्म त्यहाँ चाहिने रुख बिरुवाहरू छैन, तर घाँसहरू छ, विभिन्न किसिमका फूलहरू फुलेको हुन्छ, तोर्गी आनन्द हुन्छ त्यहाँ।
तपाईँ जति पनि ठाउँमा घुम्न जानु भएको छ, घुमिसक्नु भएको छ नि, यो ठाउँहरू मध्ये सबैभन्दा मन परेको ठाउँ चाहिँ कुन भन्यो अहिलेसम्म?
बढीमालियाको यात्रा मेरो जीवनमा चिरस्मरणीय छ।
के थियो त्यहाँ त्यस्तो तपाईँलाई सबैभन्दा मन पर्ने कारण?
एकदम ठिक भन्नुभयो। त्यहाँ के छ भने हिमाल भनेको के हो त्यहाँ अनुभव हुन्छ। तपाईँ 10,000 फिटमा जो बाजुराबाट त्यहाँ 6-7 जिल्लाबाट मान्छेहरू जान्छ, जस्तो म बाजुराबाट गएको थिएँ, बाजुराबाट जाँदाखेरि पहिलो दिन नै हामी 9,000 फिटको हाइटमा जान्छौँ, 9,000-10,000, धेरै मान्छेले त्यहाँ अल्टिच्युड सिकनेस लाग्छ। त्यसपछि अनि उकालो चढ्दै जान्छौँ, पहिलो वर्ष 9,000-10,000 हामी बास बस्छौँ, त्यहाँ खाना खान पाइँदैन, के ड्राई फ्रुटहरू तयार गरेको खानेकुराहरू लिएर जाने हो। त्यसपछि दोस्रो दिन हामी लगभग 13,500-14,000 फिटमा जान्छौँ, त्रिवेणी भन्ने ठाउँमा, त्यहाँ धेरै जिल्लाका मान्छेहरू आएर त्यहाँ बस्छन्, र त्यहाँ चाहिँ खोला छ एउटा, खोलाको तिरमा डोटीको समूह, बाजुराको समूह, जुम्लाको समूह, कालीकोटको समूह, यसरी समूह समूह गरेर बसेको हुन्छ त्यहाँ पालमा। त्यहाँ कुनै होटल सोटेल त्यही केही छैन, पाल लगेर जाने, आफ्नो ड्राई फ्रुटहरू, तयारी खाने कुराहरू लिएर जाने, त्यही खाने, पानी खाने हो त्यहाँ। र त्यसपछि त्यो बाटोमा जाँदाखेरि मैले भने, अब तपाईँले आँखाले नदेख्ने चौरहरू छ, डाँडा खुल्ला, होइन, आकाश मुनि, ठ्याक्कै आकाशको मुनि। त्यसपछि त्यहाँ विभिन्न किसिमका फूलहरू फुलेका हुन्छन्, हिमाली फूलहरू रङ्गीचङ्गी, अनि त्यहाँ खास गरेर त्यो बेला त्यो तलका जनताहरूले सबैले अहिले गाई भैँसी घोडा सबै त्यहाँ लिएर छोडिदिएको हुन्छ, अनि तिनको ग्रुप ग्रुपमा बसेर चरिरहेको हुन्छ, होइन, तिनको एउटा इन्डिभिजुअल चर्न सक्दो रहेछ, जंगलमा एउटा इन्डिभिजुअल प्राणी बस्न सक्दैन, किन भालुले एट्याक गर्ला, अरू जंगली जनावरले एट्याक गर्छ, त्यसको लागि उनीहरू ग्रुप चाहिन्छ। पहिला के हुन्छ भने एक्लै एक्लै दौड्दो रहेछ तिनी जनावरहरू, होइन, पछि तिनीहरूले फर्म गर्छ आफ्नो टिम, जस्तो घोडा 100 घोडा छ भने मलाई लाग्छ कुनै एउटा टिम होला 25, कुनै 10, कुनै 5, उनी मिल्ने ग्रुपहरू एकै ठाउँ बसेर चरेको हुन्छ, र तिनीहरू एउटा ग्रुपले अर्को ग्रुपलाई चाहिने आक्रमण गर्यो भने संरक्षण गर्ने, होइन, जंगली जनावरसँग संरक्षण गर्ने, त्यस्तो हुँदो रहेछ त्यहाँ। अनि विभिन्न किसिमका फूलहरू फुलेका हुन्छन्, एउटा एडभेन्चरस के एउटा
पक्कै पनि। अब नेपालको यस्तो धेरै ठाउँहरू छ जुन ठाउँमा चाहिँ अब सबैजना पुग्न सक्नु भएको छैन विभिन्न कारणले गर्दाखेरि, होइन, यो त भयो राम्रो पक्ष। अब घुम्न जाने क्रममा कुनै ठाउँमा एकदम नराम्रो लागेको, दुःख पाएको क्षण पनि त बन्यो होला नि?
कतिपय समयमा दुःख लागेको पनि, दुःख भन्नाले त्यो पनि एउटा एडभेन्चरसै हो। म रुकुमबाट सल्यान आउँदै थिएँ, त्यहाँ बीचमा एउटा चाहिने दमाचोर भन्ने गाउँपालिका पर्छ, स्याउको केही रुखहरू छ, त्यहाँ भालुले लखाट्यौँ, हामी दुईजना थियौँ, बिहान लगभग एक घण्टा हामी भालु पछाडि हामी अगाडि तल दौड्यौँ। दौडिसकेपछि अब त्यहाँ संयोगवश अर्को हुल आएको रहेछ, एउटा कस्तो भने भेडा चराउने मान्छेहरू रहेछन्, उनीहरूले कुकुर छोड्दियो त्यहाँबाट। कुकुरले चाहिँ हाम्रो संरक्षण गर्यो, नत्र सायद त्यो भालुले त्यो बेला खान्थ्यो हामीलाई। भालुको एउटा ठुलो ग्रुपले हामीलाई मलाई बिहानभरि बिहान भनौँ 20-25 मिनट दौडेका, त्यो तलबाट दौड्यो हामी माथिबाट दौड्यो, त्यस्तो चाहिँ भएको छ।
धेरै गाह्रो भएछ त्यति बेला,
होइन त्यो बेला चाहिँ च्यालेन्जिङ थियो, भालुले समाते भए मार्थ्यो होला अथवा अङ्गभङ्ग गराउँथ्यो त्यसले।
अहिले अब नेपालमा घुम्ने ट्रेन पहिलाको भन्दा बढ्या भनेको छ, हजुरलाई चाहिँ के लाग्छ बढेको हो पहिलाको भन्दा?
एकदमै बढेको हो, पहिलाको भन्दा अहिले मान्छेहरू बढेका छन्। तपाईँले राष्ट्रिय अन्तर्राष्ट्रिय भिजिट भएको छ, अहिले चाहिँ के छ, तपाईँ एयरपोर्टमा जानुहोस् विदेश जानेको भिड छ, खास गरेर वैदेशिक रोजगारको कारणले। अनि हाम्रा भाइ भतिजाहरू छोरीहरू अमेरिका बेलायत अस्ट्रेलियामा छन्, अनि उनीहरूले आफ्नो बुवा आमाहरूले लग्ने प्रचलन एकदमै बढेको छ, एउटा त्यो। अनि आन्तरिक पनि बढेको छ, आन्तरिक पनि अहिले सबै रारा हेर्न जाने, रारा हेर्न जाउँ मुस्ताङ जाउँ भन्ने चाहिँ नि टिमहरू मैले भेट्छु, त्यसकारण यो बढेको छ, आन्तरिक पर्यटन बढेको छ। र मलाई लाग्छ यो आन्तरिक पर्यटनको लागि हामीले केही पूर्वाधारहरूको विकास गर्नुपर्नेछ।
अब अहिले तपाईँ मन्त्रालयमा हुनुहुन्छ होइन, अब यो यहाँ मन्त्रालयको कामले जानुहुन्छ कि अब आफै रमाइलोको घुम्न जाने अथवा कुनै रिसर्चको लागि जाने, कस्तो हुन्छ सर?
अब अहिले अब म नेपालको पहाडी जिल्लामा एउटा असाध्य जानु मन लाग्थ्यो, लगभग अरू ठाउँ गएँ, म पाथिभरा गएको छैन। मैले धेरैचोटि त्यो प्लान गरेँ, जानु पाएको छैन, म चाँडै पाथिभरा जाने व्यक्तिगत बजेटमा छ। म कुनै अध्ययन अनुसन्धान भन्दा पनि म प्रकृति प्रेमी छु, मेरो पढाइ सोसियोलोजी पनि हो, मानवशास्त्र र समाजशास्त्र, त्यसमा त्यहाँको जीवन रहन सहन त्यो मलाई मनपर्छ। मेरो एउटा नेपालमा अब तल तल त गएँ होइन, जिल्ला यसै पाथिभरा डाँडामा पुगेको छैन, त्यहाँ जाने अब मेरो अर्को एउटा प्लान छ नेपालमा। सायद त्यति गएँ भने नेपालको म एकचोटि भिजिट सबै पुरा हुन्छ, अरू हेर्न लायक ठाउँहरू त दोहोऱ्याएर गए भयो। मुस्ताङ म धेरैचोटि गएँ, 5-7 चोटि गएँ, मनाङ दुईचोटि गएँ, 2-3 चोटि गएँ, त्यसकारण अब कतिपय ठाउँहरू मुस्ताङ जतिचोटि गए पनि नयाँ लाग्छ होइन, त्यहाँको भूगोल नयाँ छ, त्यहाँको त्यहाँ सबै नयाँ छ क्या, रुख बिरुवाहरू पनि नयाँ छ, त यहाँबाट जाँदाखेरि त्यहाँ रुखै नयाँ छ।
नेपालमा पर्यटन व्यवसाय अहिले जुन रूपमा चलिरहेको छ होइन, यसलाई बढाउनको लागि अब तपाईँ हामीले भनौँ अथवा सरकारी पक्षबाट चाहिँ केमा पहल गर्नुपर्छ होला?
नेपालको एउटा असाध्य धेरै पोटेन्सियल भन्छ नि, एउटा धेरै राम्रो चाहिने उर्वर क्षेत्र भनेको पर्यटन हो। अब संसारको केही देश हामी पनि घुम्यौँ, इन्डिया घुम्यौँ, इन्डिया त धेरै ठुलो छ होइन, जस्तो युरोप घुम्यौँ, तपाईँ युरोपको सबै ठाउँ जानुहोस् एउटै छ होइन, अमेरिका जानुहोस् एउटै छ, त्यस्तो धेरै फरक छैन। तपाईँ 5 दिनसम्म गाडी चलाउनुहोस् अमेरिकामा, त्यस्तै छ कि, धेरै डाइभर्स छैन। तर हामी 2 घण्टामा धेरै डाइभर्स छ है, 2 घण्टामा तपाईँ यहाँबाट माथि रसुवातिर लाग्नुहोस्, अहिले कति चिसो छ, यहीँ माथि शिवपुरी जानुहोस् होइन, त्यसपछि 2 घण्टामा तपाईँ यहाँबाट तल अलि तलतिर लाग्नुहोस्, काठमाडौँ जाने बाटोमा, के अरे हेटौडा जाने बाटोमा होइन, कति गर्मी छ, त्यसपछि यहाँको फरक छ, कल्चर फरक छ। तपाईँ काठमाडौँको नेवारको कल्चर छ, यहाँबाट 1 घण्टामाथि तामाङ कल्चरमा जान्छ, कहाँ आएको जस्तो हुन्छ होइन। त्यसकारण हामी कहाँ धेरै डाइभर्सिटी छ, हामी कहाँ हेर्ने चिजहरू धेरै छ है। अब म तपाईँ सिङ्गापुरमा जाउँ, सिङ्गापुरको हेर्ने भनेको त्यो चाहिँ सन्तोषा आइल्यान्ड भन्छ कि, त्यो पहिला 2 विश्वयुद्धमा जापानिजहरूले आत्मसमर्पण गरेको ठाउँ, ऐतिहासिक ठाउँ हो। त्यहाँ पहिला केही थिएन, म 1995 गएँ, जङ्गल थियो, सानो एउटा मोनोट्रेन थियो, अहिले त्यहाँ ठुलो चिजहरू बनाएको छ, तिनीहरूसँग न बाघ छ न सिंह छ, तर सिंहको स्ट्याचु छ, बाघको स्ट्याचु, त्यही स्ट्याचु हेर्न जान्छ कि। तर हामी कहाँ त त्यस्ता प्राणी त कति छन्, कति हामीसँग जीव जनावरहरू कति छन्, कति छ, हर्जिन छ कि। तपाईँ अब जस्तो मैले भने खप्तड जानुहोस्, जाँदाखेरि त्यहाँ भालु मिनटमा दौडेको देखिन्छ, त्यसमा एक्लै जानु हुँदो रहेछ। त्यहाँ मैले के भन्न लाएँ भने हामी कहाँ त्यति धेरै डाइभर्सिटी छ, हामी कहाँ त्यति धेरै सुन्दर ठाउँहरू छ। अब तपाईँ अहिले संसारको चितवन जानुहोस् होइन, चितवन चाहिँ संसारको दोस्रो घना जनावर भएको एरिया हो त्यो। तपाईँ बिहान 2 घण्टा हात्ती चढ्नुहोस्, तपाईँले धेरै प्रकारको जनावरहरू देख्नुहुन्छ, वाइल्ड लाइफहरू देख्नुहुन्छ होइन, चरा चुरुङ्गीहरू छ।
अहिले अब नेपाल सरकारले अब यो वर्ष धेरै पर्यटक भित्र आउनुपर्छ भनेर चाहिँ अब भिजिट वर्ष 2020 मनाउन लागिरहेछ होइन, यसलाई सफल बनाउनको लागि चाहिँ अब के गर्न सकिन्छ हाम्रो तपाईँबाट?
यसलाई हामी सबैले सहयोग गर्नुपर्छ, हाम्रो पाहुनाहरूको स्वागत गर्ने, सत्कार गर्ने, हाम्रो स्वास्थ्यको क्षेत्रमा। एउटा म पोखरा गएको थिएँ, त्यहाँको मेयर साहब हुनुहुन्छ मानबहादुर जीसी, उहाँले के भन्नुभयो भने अब टुरिस्टहरू फेवाताल हेर्ने माछा पुछ्री हेर्ने भनेर आउँदैन। टुरिस्टहरू के भने म त्यहाँ गएपछि सुरक्षित छु, मेरो स्वास्थ्य सुरक्षित छ, म बिरामी भयो भने तुरन्त उपचार पाउँछु, भन्ने एस्योर भएन भने आउँदैन भन्नुभयो कि मैले त्यो मलाई एकदमै गत लाग्यो। त्यस कारण स्वास्थ्य सेवाले पनि टुरिस्टमा धेरै सहयोग पुर्याउन सक्छ। हामीहरूको कहाँ जस्तो अब मनाङको रुट भनौँ मुस्ताङको रुट भनौँ त्यहाँ तुरन्त चाहिँ नि रेस्क्यु हुने तुरन्त उपचार हुने सामान्य उपचारहरू तुरन्त हुने त्यो व्यवस्थाहरू गर्न सक्यौँ भने त्यो स्वास्थ्य क्षेत्रले पनि धेरै यसमा सहयोग पुर्याउन सक्छ। र खास गरेर माउन्टेन सिकनेसहरू छ त्यसको चाहिँ उपचारहरूको व्यवस्थापनहरू गर्ने त्यो चाहिने व्यवस्था स्वास्थ्य मन्त्रालयबाट गर्नुपर्छ र केही हामीले थालनी पनि गरेका छौँ। जस्तो यहाँ हैजा छैन यहाँ टाइफाइड छैन यहाँ डेङ्गी छैन कुनै पनि रोग छैन भनेपछि मान्छे सही ढेर आउँछ होइन रे त्यहाँ डेङ्गी फैलिरहेको छ भनेपछि आउँदैन। त्यसकारण स्वास्थ्य मन्त्रालय पनि यो विषयमा सचेत छ त्यस्तो कामहरू जस्तो अब नियन्त्रण गर्नको लागि त्यो चाहिने सन्देशहरू सम्प्रेषण गर्नको लागि हामी लगाइरहेका छौँ।
पक्कै पनि अब जुन कुरामा यहाँहरूले लागिरहेका छौँ भन्नुभयो होइन यो सफल होस् र पर्यटक धेरै भित्राउन सकियोस् यहाँको आफ्नो अनुभव हाम्रो घुम्दै फिर्दैमा आएर सुनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
मलाई पनि यो मौका दिनुभयो उज्यालो नेटवर्क त्यो तपाईँहरूले पनि धेरै धेरै धन्यवाद।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठको घुमफिर अनुभव सुन्यौं हामीले। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फलचा सुनिरहनु भएको छ। हामी एकैछिनमा आउँछौ उज्यालो सुन्दै गर्नुहोला।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला सब्जी मसला चाउमिन मसला मोमो मसला चाट मसला गरम मसला र अन्य विभिन्न मसलाहरू करेन्ट मसला स्वादको झट्का।
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ।
फोन नम्बर 42385445
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
धन्न केही भएन दिन त बलियो नै रहेछ गाडी चाहिँ मजाले बिग्रियो जस्तो छ त।
हामी बाँच्यौँ भन न गाडीको पिर नगर गाडीको सुरक्षा एभरेस्ट इन्सुरेन्सले गरेको छ त।
दुर्घटना र भवितव्य बाजा बजाएर आउँदैन जहिले र जहाँ पनि हुन सक्छ त्यसैले एभरेस्ट इन्सुरेन्सको नजिकैको शाखामा बिमा गरी ढुक्क हुनुहोस्।
बस ट्रक जीप कार मोटरसाइकल लगायतका सवारी साधनको बिमाका लागि एभरेस्ट इन्सुरेन्स हात्तीसार काठमाडौँ। फोन नम्बर 4447417 4450 90।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तपाईँ हुनुहुन्छ उज्यालो पल्चामा। उज्यालो पल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6 बजे समाचारमूलक प्रस्तुति कार्यक्रम काया कैरन सकिएपछि 6:30 हामी उज्यालो फल्साको साथमा आउँछौ, सधैँ आउँछौ बिहान, अनि विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। हामीलाई काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्सा सुन्न सक्नुहुन्छ भने 90 मेगाहर्जमा हामीलाई युनिक एफएम धादिङ र सुनकोशी एफएम सिन्धुलीबाट पनि सुनिरहनु भएको छ। यसै गरी चितवनमा रेडियो चितवन, पोखरामा रेडियो तरंग, विराटनगरमा स्काई एफएम, कैलालीमा एफएम रेडी स्टार, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सेफर्ड एफएम, बर्दियामा रेडियो राम ज्ञानो र रेडियो टाइगर, जाँजरकोटमा रेडियो जाँजरकोट, रूकुममा रेडियो चौजहारी, जुम्लामा रेडियो सिन्जा र रेडियो नारी आवाज, डडेलधुरामा रेडियो युनिटीबाट सुनिरहनु भएको छ। यसैगरी बैतडीमा रेडियो सनसेट, तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, मनाङमा रेडियो मनाङ, बाजुरामा रेडियो पौरखी, रामेछापमा रेडियो तीनलाल, शंकुवासभामा गुरास एफएम, मुगुमा रेडियो खेसमा मालिका, नुवाकोटमा मिक्स एफएम, हुम्ला सिमीकोटमा रेडियो कैलाश, पाल्पामा रेडियो मुक्तिनाथ र जाँजरकोटमा हामीलाई रेडियो हाम्रो पाइलाबाट पनि प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। सँगसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। उज्यालो फल्चामा आज पनि यतिखेरसम्म हामीले इतिहासमा आजको दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठको घुमफिर अनुभव सुनिसकेका छौं। हामीसँग मीडियामा आजको बजार, आजका पाहुनामा मोरङको बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक भीम बहादुर बस्नेतसँगको भलाकुसारी बाँकी नै छ। मीडियामा आजको कुरा गरौं। आजको मौसमको कुरा गर्नुपर्दा चाहिँ देशभरिकै मौसम सामान्यदेखि पूर्ण रूपमा बदली हुनेछ, केही ठाउँमा पानी पर्ने सम्भावना छ भनेर मौसमविदले अनुमान गरेका छन्। यस्तै पश्चिमी उच्च पहाड़ी तथा हिमाली भूभागमा भारी हिमपात हुनेछ अनि मध्य र पूर्वका उच्च पहाड़ी सहित हिमाली भूभागमा चाहिँ हल्कादेखि मध्यम खालको हिमपात हुने देखिन्छ। देशका पश्चिमी भूभागका केही ठाउँमा हावाहुरी पनि आउने सम्भावना छ भनेर मौसमविदले अनुमान गरेका छन् र आज रातिको कुरा गर्नुपर्दा चाहिँ देशभरिकै मौसम सामान्य बदली हुनेछ। पश्चिमी भेगका केही ठाउँमा साथै मध्य र पूर्वको थोरै ठाउँमा चाहिँ हल्का पानी पनि पर्ने सम्भावना छ। पश्चिमी उच्च पहाड़ी सहित हिमाली क्षेत्रमा भारी हिमपात पनि हुने देखिएको छ। मध्य र पूर्वका उच्च हिमाली सहित पहाड़ी सहित हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ भनेर मौसमविदले अनुमान गरेका छन् र आजको भन्दा भोलिलाई चाहिँ हेर्दाखेरि मौसम अलिकति सुधार हुने देखिएको छ। भोलि देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा चाहिँ हल्का पानी पर्ने सम्भावना छ। उच्च पहाड़ी सहित हिमाली भूभागमा चाहिँ हल्कादेखि मध्यम खालको हिमपात पनि हुने देखिएको छ भनेर भनेका छन्। यसै अनुसार चाहिँ जुन आज भारी हिमपात हुन्छ भनेपछि मौसम पूर्वानुमान महाशाखाले चाहिँ 24 घण्टाको लागि चेतावनी अथवा परामर्श दिने गरेको छ। पश्चिमी उच्च पहाड़ी सहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाड़ी सहित हिमाली भूभागमा रहने बासिन्दाले चाहिँ सतर्कता अप्नाउनुहोला अथवा त्यहाँ कोही पुग्नु भएको छ घुम्नको लागि भने पनि आफ्नो ख्याल गर्नुहोला भनेर सुझाव दिएको छ मौसम पूर्वानुमान महाशाखाले। र पानीको कुरा गर्नुपर्दा चाहिँ हिजो दिपायल र धनगढ़ीमा फाटाफुट्टो पानी परेको छ भनेर पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमपछि अब हामी अरू प्रसंगतिर लागौं। अरू प्रसंगमा मैले सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा आज छापिएको अब एकै शिक्षकबाट सबै विषय अध्यापन शीर्षकको खबर लिएकी छु। कक्षा एकदेखि तीनमा अध्यापन गर्दै आएका हरेक शिक्षकले आउँदो नयाँ शैक्षिक सत्रदेखि सबै विषय अध्यापन गर्नुपर्नेछ। अहिले पृथक विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन्। आउँदो शैक्षिक सत्रदेखि एकीकृत पाठ्यक्रम लागू हुँदैछ जस अनुसार कक्षा एकदेखि तीनका शिक्षकले त्यो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ। पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश प्रसाद भट्टराईले अब एउटै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ भन्दै थप्नुभयो। एउटै विषयवस्तु भएकाले उनीहरूले अध्यापन गर्न सक्छन्। आउँदो वर्षदेखि कक्षा एकदेखि तीनमा नेपाली, अंग्रेजी, गणित र मेरो सेरोपेरो विषय अध्यापन गरिनेछ। चालू शैक्षिक सत्रमा कक्षा एकदेखि तीनमा नेपाली, अंग्रेजी, गणित, सामाजिक विज्ञान, स्वास्थ्य र स्थानीय विषय अध्यापन गरिँदै आएको छ। प्राथमिक तहमा साविकको एसएलसी र प्रमेयता प्रमाणपत्र तह उत्तीर्ण भएका शिक्षकहरू अधिक संख्यामा कार्यरत छन्। नयाँ नियुक्त भएका शिक्षकको योग्यता बढ़ी छ। पुराना शिक्षकले नेपाली, अंग्रेजी, गणित अध्यापन गर्न कठिन हुने शिक्षा विज्ञहरूको भनाई छ। सरस्वती निकेतन मावि ब्रह्मटोलका प्रधानाध्यापक रविना महर्जनले एकीकृत पाठ्यक्रमको अवधारणा निकै राम्रो भए पनि एउटै शिक्षकले अध्यापन गर्दा चाहे जस्तो सिकाए कक्षा कोठाभित्र प्रवेश गर्न नसक्ने सम्भावना रहने बताउनु भएको छ। नयाँ पाठ्यक्रम लागू हुने समय नजिकै आइरहँदा शिक्षकलाई तालिम दिने लगायतका तयारी भने भएको छैन। शिक्षाविद प्राध्यापक डाक्टर मनप्रसाद वाग्लेले पाठ्यक्रमका दृष्टिकोणले एकीकृत पाठ्यक्रमको सोच उपयुक्त भएको तर त्यस अनुसार अध्यापन गर्ने शिक्षक तालिम प्राप्त नभइसकेकाले समस्या सृजना हुन सक्ने बताउनु भएको छ। हरेक शिक्षकले आउँदो नयाँ शैक्षिक सत्रदेखि नै सबै विषय अध्यापन गर्नुपर्नेछ। अहिले पृथक विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन्। अब यो नयाँ नियम चाहिँ नयाँ शैक्षिक सत्रदेखि लागू हुँदैछ भनेर गोर्खापत्र दैनिकले खबर आज छापेको छ। अर्को खबर लिएकी छु मैले, खोटाङ पुग्दैछु। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका पाँच लफ्याङमा रहेको श्रीमावी बाँस बोटेमा कक्षा सातमा अध्ययनरत छात्रा ललिता मोते शनिबार बिहान दिक्तेल हाट डाँडामा साग, गुन्द्रुक र अम्बा लगायतका उपज बिक्री गरिरहेकी थिइन्। त्यही विद्यालयकी कक्षा आठकी छात्रा करूणा मोते पनि हाटमा साथीसँगै पंक्तिबद्ध भएर प्लास्टिकमा प्याक गरेको मकै, चुच्चे करेला लगायतका कृषि उत्पादन बिक्री गरिरहेकी थिइन्। हप्ताको छ दिन विद्यालय जाने ती छात्र छात्रालाई शनिबार हटियामा कृषि उपज बिक्री गर्न भ्याई नभ्याई थियो। साथै सधैँ झोलामा पुस्तक, कापी, डट पेन च्यापेर विद्यालय पुग्ने लप्याङका छात्र छात्रा बिहान सबैले झोलाभरि कृषि उत्पादन लिएर हटिया पुगे। स्कूले पोशाकमा सजिएका छात्र छात्रा आफ्नो अगाडि भुटेको मकै, सिमी, अमलाको अचार, जरेला, मूला, भटमास, तिते करेला, कागती, मास, चामल, फर्सी, सुटनी, सुन्तला, तेजपत्ता, दूध, घिउ लगायतका कृषि उत्पादन राखेर ग्राहकको प्रतीक्षामा बसिरहेका देखिन्थे। झट्ट हेर्दा लफ्याङका छात्र छात्रा सल्लाह गरेर समूहमा हाट बजार पुगेको जस्तो देखिए पनि यसको भित्री रहस्य भने फरक छ। ओडा शिक्षा समिति लफ्याङले तयार पारेको शैक्षिक पात्रमा उल्लेख भएको शैक्षिक कार्य योजना अनुसार उनीहरू आफ्ना शिक्षकसँगै विक्रेता बनेर हाट बजार पुगेका हुन्। यो योजनामा समावेश कृषि उपज बिक्री कार्यक्रम अनुसार लफ्याङमा रहेका श्रीमावि बाँसपोटे जनचेतना आधारभूत विद्यालय, शारदा मावि बाल विकास प्रावि र साल्पा देवी प्राविका छात्र छात्रा आफ्नो करेसा बारीमा उत्पादित कृषि उपज बिक्रीका लागि हाट बजारमा पुगेका हुन्। ओडालाई शैक्षिक क्षेत्रमा नमूना बनाउने ओडा शिक्षा समितिको शैक्षिक कार्य योजना अन्तर्गत विद्यार्थीलाई बजार र बिक्री सम्बन्धी सिकाइका लागि हाट पुर्याएको श्रीमावि बाँसपोटेका प्रधानाध्यापक जसराज किरातीले बताउनु भएको छ। सामुदायिक विद्यालय प्रतिको खसखतो शैक्षिक गुणस्तर तथा घट्दो आकर्षणलाई वृद्धि गराउन ओडा कार्यालयले 2075 सालदेखि जिल्लामै पहिलो पल्ट शैक्षिक कार्य योजना तयार पारेर लागू गरेको छ। यहाँ विद्यार्थीहरू तरकारी बेच्नलाई तयार भएर आफ्ना अगाडि तरकारीहरू राखिरहेको तस्विर सहितको यो खबर चाहिँ आज नागरिक दैनिकले छापेको छ। यसै शिक्षाको अर्को प्रसंग सँगसँग कालो सूचीमा परेको बंगलादेशमा रहेको एउटा विश्वविद्यालयले नेपाली बजारमा चिकित्सा शिक्षा पढ्न योग्य विद्यार्थी तान्ने होडबाजी थालेको पाइएको खबर आज राजधानी दैनिकले छापेको छ। बंगलादेशमा रहेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चित्तागोङ युएसटीसीले चिकित्सा शिक्षा अध्ययनका लागि आह्वान गर्दै सार्वजनिक सूचना निकालेको छ। विश्वविद्यालय कालो सूचीमा परेको नेपाल मेडिकल काउन्सिलले पुष्टि गरेको छ। नेपाल मेडिकल काउन्सिलले बंगलादेशमा रहेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चित्तगोङ मा विद्यार्थीलाई अध्ययनका लागि अनुमति नदिएको बताएको छ। काउन्सिलका सदस्य डाक्टर कालु सिंह खत्रीले यो विश्वविद्यालयमाथि अझै अध्ययन जारी रहेको पनि बताउनु भएको छ। उहाँले भन्नुभयो बंगलादेशमा रहेको नेपाली दूतावासले अनुमति प्रदान गर्न भनेको थियो तर औपचारिक निर्णय अझै भएको छैन। क्वालिटीका हिसाबले ठिक छ या छैन भनेर काउन्सिलका तर्फबाट औपचारिक निर्णय भएको छैन। नेपालमा रहेको बंगलादेशी राजदूतावासले बंगलादेशका परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै अध्ययन अनुमतिका लागि सोधेको थियो तर बंगलादेशका परराष्ट्र मन्त्रालयले अहिलेसम्म बंगलादेशमा रहेको नेपाली दूतावासलाई अध्ययन अनुमतिका सन्दर्भमा केही पनि जानकारी गराएको छैन। कालो सूचीमा परे पनि झुक्क्याएर विद्यार्थी बटुल्दै बंगलादेशको विश्वविद्यालयको ठगी धन्दा भनेर यो खबर आज राजधानी दैनिकले छापेको छ। अर्को खबर समसँग चिकित्सा शिक्षाको अध्ययन अनुसन्धान गर्न चाहनेले अब नेपालमा नै आधिकारिक प्रस्तावना दर्ता गर्न पाउने भएका खबर आज नेपाल समाचार पत्रले छापेको छ। सन् 2019 नोभेम्बर 27 मलेसियामा भएको अन्तर्राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई नै अनुसन्धानका लागि प्रस्तावना दर्ता गर्न आधिकारिक निकाय तोक्ने निर्णय गरेको हो। स्वास्थ्य अनुसन्धानका लागि प्रस्तावना दर्ता अब नेपालमै भनेर नेपाल समाचार पत्रले खबर छापेको छ। अरू प्रसंगतिर जाउँ हामी। अबको प्रसंगमा लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान सम्बन्धी प्रसंग छ। दैनिक 4 भन्दा बढ़ी पीड़ित भएका खबर आज नेपाल समाचार पत्रले नै छापेको छ। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान सञ्चालन भइरहेका बेला यस्तै हिंसामा दैनिक 4 भन्दा बढ़ी पीड़ित भएको तथ्याङ्क सहितको प्रतिवेदन सार्वजनिक भएको छ। इन्सेकले गएको 9 गतेदेखि 24 गतिसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा तयार पारेको अध्ययन प्रतिवेदनमा यस्तो तथ्याङ्क समावेश गरेको हो। जिल्ला प्रतिनिधिबाट प्रेषित भई आएका समाचारका आधारमा लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान सञ्चालन भएका दिनमा लिंगकै आधारमा भएका हिंसा सम्बन्धी समाचारलाई विश्लेषण गरेको प्रतिवेदनमा उल्लेख छ। इन्सेकमा भएको अभिलेखका आधारमा यो अवधिमा बलात्कारका घटनामा 9 महिला सहित 27 पीड़ित भएको जनाइएको छ। यसैगरी यौन दुर्व्यवहारका घटनामा 4 बालिका सहित 10 र बलात्कार प्रयासका घटनामा 6 महिला पीड़ित भएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा बेचबिखन प्रयासका घटनामा 3 बालिका सहित 5 बेचबिखन घटनामा 3 बालिका र कथित बोक्सीको आरोपमा 2 महिला पीड़ित भए भने परिवारकै सदस्यबाट 3 महिला र 1 बालिकाको हत्या भएको पनि उल्लेख गरिएको छ। अभिलेखित सबै घटनाको अनुसन्धान प्रक्रिया जारी रहेको छ। 16 दिने अभियान चलिरहँदा अछाममा 1 महिलाको छाउ गोठमा नै ज्यान गयो। छोराले आमालाई कुटपिट गरी घाइते बनाएको लगायतका घरेलु हिंसाका घटना पनि इन्सेकको अभिलेखमा रहेको छ। अर्को खबर लिए मैले नेपालमा 9 देशका शरणार्थी रहेको सम्बन्धी खबर आज कान्तिपुर दैनिकले छापेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायोग यूएनएचसीआरको नेपाल कार्यालयले नियमित प्रक्रियामा आएका भूटानी र तिब्बती बाहेक 9 देशका नागरिकलाई शरणार्थी मान्यता दिएको छ। यूएनएचसीआरका अनुसार पाकिस्तान, अफगानिस्तान, म्यानमार, श्रीलंका, इराक, इरान, सोमालिया, बंगलादेश र कंगोबाट गरेर 642 शरणार्थी परिचय पत्र पाएका छन्। यसमध्ये म्यानमारका रोहिंग्या मात्रै 350 छन्। शरणार्थी मान्यताका लागि 5 देशका 42 निवेदन दिएका छन्। अन्तर्राष्ट्रिय मानव अधिकारको प्रावधान अनुसार कुनै देशको नागरिकले अर्को देशमा पुगेर शरणार्थी हैसियतमा आवेदन गर्न पाउँछन्। त्यसैले सरकारी तहमा कुनै सूचना नरहे पनि यूएनएचसीआर मार्फत विदेशी नागरिकले आवेदन दिने गरेका हुन्। यूएनएचसीआरका अनुसार म्यानमारका रोहिंग्या सहित पाकिस्तान, सोमालिया, श्रीलंका र इरानका नागरिकको आवेदन परेको छ। यूएनएचसीआरका सूचना अधिकृत दिपेश दास श्रेष्ठले विदेशी नागरिकले शरणार्थी हैसियतको परिचय पत्र माग्नुको कारण र सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा 6 लाग्ने बताउनु भएको छ। तपाई यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। उज्यालो पल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। उज्यालो पल्चामा अब हामी एउटा गीत सुन्छौ, डेनी डेन्जम्पाको स्वर, सम्बोजित बास्कोटाको संगीत अनि निर शाहको शब्दमा रहेको यो गीत सुनौ, त्यसपछि फेरि पनि आउँछौ।
हिउँ भन्दा चिसो अब भन्दा तातो
रेनेजेन जोन्पाको स्वर, समुजित बास्कोटाको संगीत अनि निर शाहको शब्दमा रहेको यो गीत हामीले सुन्यौं उज्यालो पल्सामा। उज्यालो पल्साको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौ। आजको बजारको पालो भएको छ र सबैभन्दा पहिले मैले तरकारीको भाव सम्बन्धी जानकारी नै लिएर आएकी छु किनभने यतिखेर भान्सामा बस्ने तर्खर गर्दै हुनुहुन्छ होला। बजारमा चाहिँ आज सुकेको प्याज महँगो नै छ। सुकेको प्याज 145 रूपियाँ खुद्रा मूल्य तोकिएको भनेर कालीमाटी फलफूल तथा थोक मूल्य मा कारोबार भइरहेको छ। आज 145 रूपियाँ भनेदेखि सुकेको प्याज चाहिँ किलोको 180 देखि 200 रूपियाँसम्म खुद्रा मूल्य तोकिएको छ। यस्तै बजारमा आज गाजर पनि महँगो छ। गाजर किलोको 110 देखि 130 रूपियाँ खुद्रा मूल्य छ भने काउली पनि महँगो नै छ। काउली किलोको 110 देखि 140 रूपियाँसम्म छ। तराईको काउली केही सस्तो छ, 110 रूपियाँ खुद्रा मूल्य तोकिएको छ भने स्थानीय काउली किलोको 130 देखि 140 रूपियाँसम्म छ। अनि बोडी पनि किलोको, तने बोडी किलोको 100 रूपियाँ खुद्रा मूल्य तोकिएको छ भने मटरको सा अनि घिउ सिमी किलोको 130 रूपियाँ छ। टाटे सिमी 110 रूपियाँ छ भने करेला पनि 130 रूपियाँ नै खुद्रा मूल्य तोकिएको छ। यस्तै भिन्डी पनि 130 रूपियाँ नै छ भने बजारमा आज पालुङ्गो साग 120 रूपियाँ छ किलोको, अनि हरियो प्याज 140 रूपियाँ खुद्रा मूल्य तोकिएको छ। बकुला पनि 130 रूपियाँ नै छ भने बजारमा आज तरुल किलोको 90 रूपियाँ खुद्रा मूल्य तोकिएको भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। यस्तै मसँग अर्को खबर छ, देशभर अब 9 ठूला तरकारी बजारको डीपीआर तयार, 7.5 अर्ब लागतमा कोल्ड स्टोर, फोहोर प्रशोधन केन्द्र, एटीएम काउन्टर, फलफूल पकाउने प्रविधि लगायतको सुविधा सम्पन्न बजार बन्ने भएको खबर चाहिँ आज नयाँ पत्रिका दैनिकले छापेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर आधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माणको योजना अघि बढ़ाएको छ। मन्त्रालय मातहतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन कार्यक्रमबाट देशभर 9 ठाउँमा आधुनिक तरकारी फलफूल बजार स्थापनाका लागि विस्तृत अध्ययन प्रतिवेदन डीपीआर समेत तयारी भइसकेको छ। कार्यक्रम प्रमुख प्रकाश सन्जेलका अनुसार मकवानपुर, सुनसरी, मोरङ, महोत्तरी, पर्सा, कास्की, कपिलवस्तु, बर्दिया र रूपन्देहीमा कुल 6.75 करोड़ लागतमा आधुनिक तरकारी तथा फलफूल तरकारी बजार स्थापना गर्न सकिने अध्ययनले देखाएको छ। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो फल्चा सुनिरहनु भएको छ। उज्यालो फल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ उज्यालो फल्चामा। अब भने आजका हाम्रा पाहुनासँगको भलाकुसारी सुन्ने बेला भएको छ र हाम्रा पाहुनालाई लिएर आउनु भएको छ मोरङ सहकर्मी सुमन तिमिल सिन्हा।
कार्यक्रम उज्यालो फल्चामा आज म एकजना पाहुनासँग कुराकानी गर्दैछु जो 2018 साल चैत 15 गते तेह्रथुम जिल्लाको ओख्रेमा जन्मिनु भयो। खेती किसानीबाट शुरू हुन्छ उहाँको पारिवारिक अवस्था, सामान्य परिवार हो उहाँको, समाज सेवामा लाग्नुभयो, त्यसपछि शिक्षक पेसामा आबद्ध हुनुभयो। अहिले उहाँ एकजना शिक्षक जो एउटा विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ, प्राचार्य हुनुहुन्छ, त्यो सँगसँगै विभिन्न सामाजिक क्षेत्रमा संघ संस्थामा आबद्ध हुनुभयो र अहिले पनि विभिन्न सामाजिक क्षेत्रमा आबद्ध हुनुहुन्छ। विभिन्न शिक्षक संगठनमा समेत रहेर उहाँको योगदान रहेको छ भने विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा आबद्ध हुनुहुन्छ। उहाँ हुनुहुन्छ भीमबहादुर बस्नेत। बुढी गंगा गाउँपालिका वडा नम्बर एकमा रहेको नरग्राम माध्यमिक विद्यालयको प्राचार्यको रूपमा हुनुहुन्छ। उहाँसँग कुराकानी गर्छु, उहाँको जीवन भोगाईका कुरा गर्छु, एउटा शिक्षकको कथा कस्तो छ त भनेर यहाँलाई सुनाउँछु। उहाँ हुनुहुन्छ भीमबहादुर बस्नेत, स्वागत छ।
धन्यवाद, धन्यवाद सुभनजी।
2018 सालमा ओख्रे तेह्रथुममा जन्म,
तेह्रथुमको ओख्रे गाविस त्यतिखेर अहिले छत्तर पालिका वडा नम्बर 5 आपगासी भन्ने ठाउँमा म जन्मेको।
अझ भन्ने हो भने लाली गुराँसको राजधानी,
लाली गुराँसको राजधानी भन्न सकिन्छ, सँगै सँगै जोडिएको छिमेकी पालिका हो हाम्रो।
छिमेकी हो के थियो त्यतिखेर गाउँमा?
म 18 सालमा जन्मेको मान्छे, हेर्नुहोस् अब मैले आफ्नो अनुभव चाहिँ लगभग अब चाहिँ 8-10 वर्षदेखि नै अनुभव गर्ने हो। अब मेरो बुबा चाहिँ किसान परिवारको मान्छे, पारिवारिक स्थिति पनि हाम्रो अलिक कमजोरै थियो। हजुरबा पनि खेती किसानै गर्नुभएको हो, अब बुवाको पनि त्यही खेती किसान, थोरै हाम्रो जग्गा थियो, अहिले पनि त्यतिकै छँदैछ त्यो जग्गा। सामान्य किसान परिवारमा जन्मेको मान्छे हो म, र सबैले हाम्रो बुवालाई इमान्दार किसान भनेर चिन्छन् सुमनजी, त्यसरी नै।
याद छ के गर्नुहुन्थ्यो त्यतिखेर तेह्रथुममा?
हामी चाहिँ अब तेह्रथुममा मेरो आफ्नो जीवनी चाहिँ कस्तो भने, म जब विद्यार्थी कालमा 35 सालमा एसएलसी पास गरेँ, 36 सालदेखि महेन्द्र मोरङ कलेजमा नै आइएससी पढेको मैले, 37 सालदेखि म आइएससी सकेर आफ्नै गाउँमा फर्केँ, किनभने स्कुल हामीले प्रस्तावित स्कुल खोल्यौँ, हामी सबै गाउँका युवाहरू मिलेर, पुरानो हाम्रो तयनाथ भट्टराई भन्ने सर हुनुहुन्थ्यो हेड सर, उहाँको अगुवाईमा र तत्कालीन प्रधान पञ्च जगन्नाथ ढकाल भन्ने हुनुहुन्थ्यो, उहाँहरूको अगुवाईमा हामीले भगवती मावि ओख्रे जो अहिले पनि क्रियाशील स्कुल छ, सक्रिय स्कुल हो, त्यो विद्यालय खोलिसकेपछि म 37 साल साउन 21 गते चाहिँ सिद्ध गणेश मावि बतासे फाक्चामारा भन्छन् त्यहाँ नियुक्ति भएँ प्राथमिक शिक्षकमा। र बडा रमाइलो कुरा सुनाउँछु तपाईँले, म मेरो तलब त्यतिखेर 155 रुपियाँ थियो।
कति सालतिर?
37 सालमा एसएलसीको तलब 155 रुपियाँ थियो, अनि अब 72 रुपियाँ 22.5 रुपियाँ चाहिँ शिक्षाको 200 पूर्णाङ्कमा पढेको विद्यार्थीको 22.5 रुपियाँ भत्ता थियो, गर्दा 172 रुपियाँ 50 पैसा तलबमा मैले त्यहाँ पढाएको हो। पछि 38 सालमा म भगवती मावि ओख्रेमा नियुक्ति भएँ, त्यो नियुक्ति भइसकेपछि चाहिँ मेरो तलब त्यहाँ म माध्यमिक तहका क्लास पढाउँथेँ, र म यस्तो पढाउँथेँ कि जम्मा 8 घन्टी पढाउँथेँ म, 8-9-10 गणित र विज्ञान 6 पढाउनु पर्थ्यो, अनि अप्सनल गणित फेरि टिफिनका बेला पढाउँथेँ म दुइटै, 9 एउटा 10 एउटा गरेर 8 घन्टी पढाउनु पर्थ्यो, र 450 रुपियाँ तलब थियो। अनि मलाई निकै राम्रो गौरव पनि के लाग्थ्यो भने, त्यतिखेर मैले बुवालाई 1 तोला सुन किनेको थिएँ 3 महिनाको तलबले, भनेको 1300-1400 रुपियाँ तोला रहेछ त्यतिखेर सुन,
37 सालमा
मैले 3 महिना तलबले बुवालाई औँठी किनेर बेरो औँठी बनाएर लगाइदिएको थिएँ, मलाई बडा खुसी गौरव।
बिहे गर्नुभएको थियो?
मैले चाहिँ 39 सालमा बिहे गरेको,
ए
है टिचर भइकन गरेको। तर त्यतिखेर के हो भने, अब 37 सालको 36 सालको बौद्धलीय आन्दोलनको कुरा पनि भयो, अलिक बढी म चाहिँ 28 सालमा यो रायन र मन्जुलको राल्फा अभियानबाट पनि प्रभावित थिएँ,
भनेको 28 सालमा त तपाईँ 10-11
विद्यार्थी थिएँ म 4 क्लासमा पढ्थेँ, भारती प्रावि भन्ने स्कुल थियो त्यहाँ 4 क्लाससम्म पढेँ, र 5 भगवती प्रावि भन्ने स्कुलमा पढेँ, त्यही भगवती प्रावि स्कुललाई पछि हामीले भगवती मावि बनायौँ, भगवती प्राविमा त्यो कार्यक्रम भएको थियो, र मन्जु र रायनलाई चाहिँ शिव ढकाल भन्ने हाम्रो दाई अहिले आपगाछीमा बस्नुहुन्छ यहाँ सुनसरी, उहाँ पुरानो हाम्रो चाहिँ वामपन्थी नेता, उहाँले लिएर जानुभएको थियो, र राति अब त्यो पञ्चायतकालको बेलामा अलिकति बढी राजनीतिक चेतना चाहिँ त्यो राल्फा अभियान 28 सालदेखि सुरु भयो,
10 वर्षकै उमेरमा राजनीतिक चेतना,
खास गरी आफ्नो गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ भन्ने जुन गीत थियो नि, त्यो गीतले बढी छोएको हामीलाई, हामी विद्यार्थीहरू त्यतिकै त्यो ठुलो राजनीतिक चेतना नभएर गीत मन पर्यो, मन्जुलको भाषण मन पर्यो, रायनको त्यो गायन मन पर्यो, अनि हामी गुनगुनाउँथ्यौँ विद्यार्थीहरू गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ भनेर गीत गाउँदै पनि हिँड्थ्यौँ झोला बोकेर, तर हामीलाई त्यहाँको प्रधानपञ्चहरूले अरू गाउँको गन्ने मान्ने भन्ने मान्छेहरूले यस्तो गीत गाउनु हुँदैन बाबु, गीत नगाओ यस्तो भनेर हामीलाई चाहिँ भन्नुहुन्थ्यो, त्यो मलाई स्मरण भएको कुरा भनेको मैले,
हामी 28 साल 37 सालमा थियौँ, 28 सालमा फर्केँ
म, त्यो होइन राल्फा अभियानमा फर्केँ, अब 38 सालको एउटा शिक्षक आन्दोलनको ठुलो शिक्षक आन्दोलन, म 37 साल साउन 21 गते नियुक्ति भएको मान्छे,
स्थायी नियुक्ति थियो
होइन अस्थायी प्राथमिक तहमा त्यो सिद्ध गणेश प्रावि निमावि बतासे भन्नेमा जुन दिन नियुक्ति भए त्यही दिन मैले नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता लिएको हो
यहाँले त दुई पटक जागिर खानु भएको छ होइन एकपटक
मेरो चाहिँ यस्तो छ 38 सालको शिक्षक आन्दोलनका बेला मलाई चाहिँ मङ्सिर 25 गतेदेखि शिक्षक आन्दोलन सुरु भयो 28 गते प्रहरीले पक्र्यो र तत्काल त्यतिखेर मलाई 13 सम्म लगेर 7 दिन हिरासतमा राख्यो र छाडो 104 दिन हडताल चल्यो त्यो हडतालका बेला हामी बन्द हडतालमै लाग्यौँ तर मेरो जागिरबाट चाहिँ अवकाश गरेन तर 41 सालको काठमाडौँ जनअभियान थियो 41 साल पुस 25 गते काठमाडौँ जनअभियान थियो नेपाल राष्ट्रिय शिक्षक संगठनको हामी काठमाडौँ जनअभियानमा 13 सम्मबाट हिँड्यौँ हामीलाई सुराकी गरेर थाहा भएन धरानको फुस्रेभन्दा मासतिर सर्दु खोलामा चिउरीवासको ओह्रालो आउँदै गर्दा हामीलाई त्यहाँ एरेस्ट गर्यो त्यसमा कृष्ण ब्लोन भन्ने साथी धनकुटाको पर्नुभयो बद्री ओली भन्ने साथी हाम्रो 8 को त्यतिखेर पोखरीमा बि 8 भन्ने थियो त्यहाँको हेड सर हामी 3 जनालाई पक्रेर यो इटरीको सैनिक क्याम्पभित्र ल्याएर 15 दिन थुनौ भरमार कुटो पनि त्यतिखेर मेरो जागिर गयो
41 सालमा
जागिर गयो
अनि पुनर्बहाली चाहिँ कहिले
पुनर्बहाली भन्दा पनि म के हो भने अब जागिर पञ्चायतले खाइसकेपछि शिक्षक आन्दोलनमा लाग्यो पुनर्बहालीको मुद्दा चल्दै थियो म बिएससी पढ्न काठमाडौँ गएँ त्यही बिचमै गएँ म र बिचमा मैले 2 वर्ष छाडेँ त्यतिखेर अनि मैले 44 सालमा बिएससी क्लियर गरेँ त्रिचन्द्र कलेजबाट अनि 44 सालमा बिएससी सकिसकेपछि फेरि विद्यालयमा एउटा प्राथमिक दरबन्दी खाली भएको त्यो दरबन्दीमा बसेर स्कुलको सेवा गर्नुपर्छ भन्ने कुरा भयो
गाउँमा
ओख्रेमै अनि म फेरि एचए पनि यो आइएससी पढ्दा पढ्दै एचए पनि गरेको मैले विराटनगरबाटै हेल्थ एसिस्टेन्ट अब त्यो हेल्थ एसिस्टेन्ट गरेको तर मैले त्यो प्र्याक्टिस चाहिँ त्यति गरिरहेको थिइनँ अब गाउँमा गएर बसिसकेपछि कस्तो भयो भने मलाई चाहिँ बडा आत्मग्लानी जस्तो पनि हुने पीडाबोध जस्तो पनि हुने अनि आफूले जानेको छ किन नगर्ने त भन्ने महिलाहरूका पीडा प्रसुति पीडाका कुरा भन्नुहोस् अरू टाइफाइड भएर मान्छे बिजोग भएको निमोनिया भएको अब गाउँघरमा त के भने त्यो काँचो वायु लाग्यो भनिदिने हो नि मान्छे निमोनिया भएर रगत छाप्छ
45 सालपछि
39 सालमै एचए चाहिँ गरेको तर अब बिचमा म पढ्न गएँ यो चाहिँ 44 सालमा जब म फेरि टिचरमै गएँ 44 सालमा गइसकेपछि चाहिँ म समाजसेवातिर पनि अलिक बढी लागे
त्यो भनेको
मलाई चाहिँ
एउटा पढाउने
हो
अर्को चाहिँ
र ओख्रेमा मलाई चाहिँ अहिले पनि के छ भने सर भन्दा पनि डाक्टर भन्छन् मलाई है डाक्टर साहब भन्छन् म डाक्टर होइन तपाईँहरूको भाइ छोरा हो भन्छु मलाई पशु डाक्टर पनि भन्छन् मैले खालि यो भेटनरीको चाहिँ थोर भयो तालिम मात्रै लिएको तर मैले त्यो पढेर सर्टिफिकेट छैन मसँग एचएको चाहिँ मसँग सर्टिफिकेटै छ अनि नापीको पनि मैले तालिम लिएको त्यस हुनाले गाउँमा जनताका जग्गा नाप्नुपर्ने भयो गाउँघरमा 7 सिमाना कचकचिलो भयो सबै भीमसर त्यहाँ भीमसर नपुगी नहुने मैले नै हेल्प गर्ने हो गाउँघरमा झै झगडा गरे साथीभाइ मिलाउन त्यहाँ पनि सामाजिक न्यायमा पनि त्यो किसिमको एउटा प्रतिष्ठाले लागि हो अनि अब बिरामीको हकमा त यस्तोसम्म मैले गरेको छु हेर्नुहोस् मलामी गएर फर्किँदाखेरि बाटामा अब चाहिँ प्रसुति व्यथा लागेको महिला 3 दिनसम्म खबर नगरेको अब आमा बेहोश भएको अवस्थामा मलाई मलामी घाटमा चाहिँ मलाई लिन गए अब आउँदाखेरि त्यस्तो यस्तो डरलाग्दो मैले घटना त्यो केस गरेँ मैले अलिक सम्झिँदा नि मलाई डर लाग्छ पहलमान खड्का भन्ने मेरो भान्जा नै पर्छन् उनको श्रीमती अब सायद त्यो केटो चाहिँ अहिले आइएससी आइएड पास गर्यो क्या त त्यो केटाले र विदेश गएको छ त्यो केटो अहिले होइन नाति केटो म फर्किँदा सबैले माया मारेको आमा पनि बच्चा नि मरो भनेर माया मारेको फर्केँ मसँग कुनै केही औजार पनि छैन केही पनि छैन ग्लोभ पनि छैन केही पनि छैन हेर्नुहोस् म त पहाडमा त के भने झोलामा सबै औषधिहरू बोकेर यस्तै त्यसको बोकेर बिपी इन्स्ट्रुमेन्ट बोकेर हिँड्ने मान्छे झोला पनि म आफै बोक्ने अनि आएँ अब आउँदा आमा पनि बेहोश छ बच्चा जिउँदो छ कि छैन केही पनि थाहा छैन अब सारा रुवावासी छ मैले हेर्नुहोस् साबुन पानीले त्यो मेरा नङ कर्दाले काटेर साबुन पानीले हात धोएर अनि चाहिँ के भने बच्चा मैले पुल गरेको संजोगवश त्यो बच्चा जिउँदो रहेछ अनि मुखमा मुख राखेर त्यो बच्चालाई सास दिएर बचाएँ आमालाई पनि आर्टिफिसियल रेस्पिरेसन गरेँ अहिले यिनीहरू चाहिँ मङ्गलबारेमा बसाएर बसाएका छन् यहाँ मोरङकै मङ्गलबारेमा है
शिक्षण पेसामा लागेको एकजना व्यक्ति यतातिर स्वास्थ्यमा लाग्दाखेरि कतिको विश्वास गर्थे सुरु सुरुमा
त्यहाँ त अब कस्तो भन्नुहुन्छ भने ओख्रे सुदाप बसन्तपुर अब छतरको अरू त्यो फाक्चामारा पञ्चकन्या हमरजुङ आङदिम भन्ने क्षेत्र त त्यो त्यहाँ जुनसुकै एमबीबीएस पास गरेको डक्टर गयो भने पनि त्यो डक्टरसँग बिरामी लाँदैन थियो हेर्नुहोस् मेरो त त्यहाँ 50 जनासम्म चाहिँ बिरामीहरू घरमा
आँगन हुन्थ्यो कि लिनु
मैले लिँदैन थिएँ मैले डेलिभरी केस गर्दा हेर्नुहोस् 240 रुपियाँ पैसाको औषधि खर्च गरेर डेलिभरी केस गरेका छु त्यति मात्रै होइन म भने नि बाटामा हिँड्दै जाँदा समस्या पऱ्यो भने भ्याउने स्थिति छ भने घरमा झोला लिन पठाउने हो नत्र भने ग्लोभहरू त्यहाँ यसो गाउँघरमा पाउने जे छ त्यो त्यसको आधारमा पनि गर्छ
कति वर्ष त्यस्तो गर्नुभयो
मैले त लगातारै गरेँ म 66 यता झरेको यता झरिकन तर अहिले पनि मलाई के लाग्छ भने पहाड़बाट पाँच थरको दुर्दिम्बा चुवाडे भन्ने पालिका छन् 13 थुमको त म्याङलुङदेखि यताको सबै मान्छेहरू अधिकांश मान्छे मसँग आउने हो बिरामीमा र अहिले पनि त्यो एरियाका मान्छे यहाँ मसँग आउँछन् नोभेलमा अरू
माग्नका लागि कि
होइन सर यो रिपोर्ट कस्तो भनेर रिपोर्ट देखाउन आउँछन् र मात्रै औषधि किन्छन् डक्टरहरूले हेरेपछि
त्यसमा तपाईँ डाक्टर हो कि अब मैले सोध्न खोजेको
भने के भन्थे
तपाईँ डक्टर हो कि
डक्टर पनि भए क्या
शिक्षक हो कि
मूलत अब पेसागत रूपले त म शिक्षक हो म शिक्षक हुने कुरामा नै आत्मगौरव गर्छु शिक्षण पेसाप्रति नै म गौरवान्वित पनि छु र शिक्षण पेसाका चुनौतीहरूसँग पनि म जुझिरहेको छु
मैले भनेको जतिखेर ओखेमा पढाउनु हुन्थ्यो नि 66 सालपछि मात्र यता झर्नु भएको म
66 हो म यता झरेको अब मैले चाहिँ भने नि 44 सालमा म बिएससी पास गरिसकेपछि फेरि ओखरे गएँ दुईपल्ट जिल्ला पञ्चायतको उसमा मैले चाहिँ लिखित नाम निकाले आयोगमा जिल्ला पञ्चायतको सभापतिले अन्तर्वार्तामा फेल गरे यो वामपन्थी भनेर 46 सालको पुसमा मेरो निमाईमा स्थायी भयो तर मलाई नियुक्ति दिइएन त्योभन्दा अगाडि पनि कस्तो भने हाम्रो चाहिँ भगवती टिम भन्ने थियो एउटा खेलाडी म एउटा खेलाडी पनि हो फेरि भलिबल खेलाडी है अहिलेको कानुन मन्त्री स्वास्थ्य मन्त्री भानुजी र म दुइटै भलिबल खेलाडी एउटै टिमको म सिनियर सटर उहाँ जुनियर सटर हो है अनि हामी चाहिँ त्यो नवज्योति युवा समूह भन्ने ओखरेमा गठन गरेका थियौँ अनि त्यसको भगवती भलिबल टिम भन्ने हाम्रो टिम थियो है अनि म चाहिँ 13 थुममा एउटा खेलाडीको रूपमा पनि चिनिन्थेँ
व्यक्तिगत जीवनमा आउँछु ल पारिवारिक अवस्था चाहिँ के थियो यस्तो
पारिवारिक अवस्था हाम्रो गरिब किसान परिवार होइन बुवाले हलो जोतेर किसान गरेर मकै चाहिँ हाम्रो कस्तो भने अलिक टाहार परेको जग्गा त्यसो हुनाले ओखरेमा हाम्रो बुवालाई मकै साउ भन्थे कि किन भन्दा 16 कोठा थाङ्रो मकै हाम्रो बुवाले राख्नुहुन्थ्यो अनि कालो मास अब मलाई त्यो याद छ बुवाले पाथीले भर्ने 22 मुरी 23 मुरी कालो मास फलाउने होइन तर अब त्यो भाउ त कम थियो तर पनि के भने खेती किसान गरेरै बुवाले मलाई पढाउनु भएको विराटनगरमा आइएससी पनि खेती किसान गरेकै पैसाले मैले आएर पढेँ तर सस्तो चाहिँ थियो तीन टोलियामा म हाम्रो त्यो धरणी बस्ती भन्ने फलाटेको दाई हुनुहुन्थ्यो उहाँको घरमा 2 कोठा 50 रुपियाँ भाडामा बस्थे महिनाको 50 रुपियाँले मलाई सबै महिनाभरि खाना गर्न पुग्थ्यो त्यतिखेर भनेपछि सस्तो थियो समय चाहिँ होइन तर मेरो पारिवारिक स्थिति गरिब किसान नै हो त्यतिखेरको अवस्था र त्यही किसानीबाट नै मैले जागिर खाएर अनि मैले त के भने अलि हाम्रो ठुलो परिवार अब मेरा 3 दिदीहरू अनि 2 बहिनीहरू भाइ र कान्छी बहिनी र भाइलाई चाहिँ मैले नै पढाएको आर्थिक रूपमा एउटा निम्न किसानबाट हाम्रो जीवन चाहिँ अगाडि बढायो
पढ्ने वातावरण चाहिँ थियो
र पढ्नुपर्छ भन्ने कुरामा बुवाले नै धेर दुःख गर्नुभयो मलाई अब मलाई यति याद छ कि मलाई चाहिँ त्यो हिउँदे मकै भनेको अब हिजो आज खाने बेला भयो बुवाले बिहान पोल दिएर अनि गोजीमा हिउँदे मकै राख्नुहुन्थ्यो मलाई मकै मिठो लाग्ने अनि स्कुलमा त्यो बिहानको स्कुल शुक्रबार लाग्ने बुवाले मलाई चाहिँ राँको बालेर मलाई चाहिँ काँधामा बोकेर अनि स्कुल पुर्याउनुहुन्थ्यो उज्यालो हुँदा राँको बालेर अनि त्यहाँबाट फर्किनुहुन्थ्यो भनेपछि बुवाको त्यति धेरै ठुलो लगानी अब आमाहरू चाहिँ कस्तो भने म्याङलुङ भनेको हाम्रो घरबाट 6 घन्टा हिँड्नुपर्ने अनि हामी त बदम फलाउने आमाहरूले होइन मकै फलाउने त्यो मकै बदम बेच्नलाई चाहिँ राति 2 बजे राँको बालेर उठेर त्यो म्याङलुङ बजार जाने 13 थुममा है राति नै हिँड्ने उज्यालो हुँदा त्यो लुम्बु खोला भन्ने ठाउँमा पुग्दा मात्रै राका निभाउने त्यस्तो थियो र म आमासँग एक दुई पटक मकै कुम्लामा बोकेर खास्टामा बोकेर मकै बेच्न त्यो म्याङ्लु भन्ने ठाउँ पनि आमासँग पछि पछि गएको छु भनेको त्यस्तो खालको थियो कि हाम्रो र अनि अब भैँसी पाल्ने घिउ बेच्न फेरि बडा रोचक छ हेर्नुहोस् अब घिउ चाहिँ ठुला ठुला टिन र चौथाइ भन्थे साना टिन त्यो चारवटा चौथाइ हाल्दा चाहिँ एउटा ठुलो टिन भरिने अनि बुवाले त्यो घिउ चाहिँ खारेर त्यहाँ भर्ने अनि बुवाले हाम्रोमा खयर हुन्थ्यो खयरमा लाहा लाग्छ लाहा हेर्नुहोस् त्यो लाहा चाहिँ किरो हो किराको बिस्टा हो त्यो लाहा चाहिँ बोरामा जम्मा गर्नुहुन्थ्यो अनि त्यो लाहा र घिउ बेच्न धरान आउनु पर्ने बोकेर ढाकरमा अनि धरानमा त्यो बेचेर नुन मसला
कहिलेसम्म त्यो थियो
बोक्नुपर्ने म दुईपल्ट बोकेँ त्यो चाहिँ स्थिति लगभग 37 सालसम्म त्यो अवस्था हो
37 सालसम्म थियो पछि त गाडी पुग्यो
38 सालदेखि चाहिँ मूलघाटसम्म गाडी पुग्यो र 38 सालदेखि मूलघाटबाट नुन बोकेको मूलघाटबाट त म आफैले नि बोकेँ निकैपल्ट धरानबाट चाहिँ म रहरले दुईपल्ट नुन बोकेको छु बुवासँग बुवाहरूले ढाकरमा बोक्ने म चाहिँ यसो कुम्लोमा बोकेको छु त्यस्तो त्यस्तो दुःख थियो हेर्नुहोस् है अनि म यो विराटनगर पढ्न आउँदा त्यो फुस्रेबाट उँभो 0.0 बाटो खनेको देख्दा मान्छेहरू के भन्थे भने यो सूर्यबहादुर थापा बौलाएछ प्रधानमन्त्री त्यतिखेर यो यो उकालामा कहाँको बस जान्छ र यो खनेको भन्थे पछि चाहिँ गाडी कुदे सबै मान्छेहरूलाई विश्वास पनि भयो होइन त्यस्तो खालको स्थिति हो
यहाँहरूले सुरु गर्नुभएको विद्यालय थियो
हजुर
आफै संस्थापक भएर सुरु गर्नु भएको थियो यहाँले भने अनुसार 2037 सालमा
त्यो
पछि त्यही विद्यालयमै पढाउनु भयो 66 सालसम्म
त्यही विद्यालय पढाएँ मैले 66 सालसम्म र 66 सालमा म जिल्लान्तर सरुवा चाहिँ भगवतीमावि बेलबारीमा आएँ एक वर्ष त्यहाँ पढाएँ त्यसपछि म 67 सालको चैतदेखि नराग्राम माध्यमिक विद्यालय बुढी गङ्गामा आएँ
68 सालदेखि
त्यहाँदेखि म लगातार यहीँ छु म 71 सालदेखि त्यहाँको प्रभाव
त्यतिखेरको ओखलेमा बसेर पढाउँदाखेरिको यहाँको अनुभव र बेलबारीमा पढाउनु भयो 2 वर्ष त्यसपछि नरग्राममा आएर अहिले पनि प्रधान अध्यापक हुनुहुन्छ भनेको के पाउनु भयो तपाईँ
अब पढाइकै सन्दर्भमा कुरा गर्दा चाहिँ पहाड़को पढाइ कस्तो हो भने इथिकल हिसाबले पहाड़मा बढी क्षेत्री बाहुन राई लिम्बू त्यो जनजातिका विद्यार्थीहरूलाई सिकाउने कुरामा जति सहज अवस्थाले हामीले शिक्षण गर्थ्यौँ म म्याथ साइन्सको टिचर हो बेलबारीमा आउँदा अझै मिक्स सोसाइटी पाएँ मैले ओख्रेमा हुँदा हाम्रो उपलब्धि सिकाइ उपलब्धि सरदर हामी चाहिँ 40-45 रेसियोमा लिन्थ्यौँ एसएलसीको प्रतिशत ल्याउँदा बेलबारीको अलि उच्च नै पाएँ मैले त्यतिखेर आउँदा बेलबारीमा विद्यार्थी त्यहाँ पनि सोसाइटी चाहिँ मिक्स सोसाइटी ओख्रे र बेलबारीको झन्डै मिल्दो खालको हो मधेसी समुदायको अलिक कम नै हो बेलबारीमा पनि तर जब म यहाँ नरग्राममा आएँ यहाँ आइसकेपछि चाहिँ शिक्षणमा सबैभन्दा कठिनाइ यहाँ पर्यो हेर्नुहोस् कतिपय विद्यार्थीहरू यस्तो कि त्यो भाषा नै हाम्रो भाषाबाट गर्नै नसक्ने बुझ्नै नसक्ने अब यहाँ चाहिँ अलि बढी चाहिँ यो मधेसी समुदाय त्यसमध्ये पनि दलित समुदाय ऋषिदेवहरू बढी भएको त्यसो भएको हुनाले बढी मेहनत गर्नुपर्ने चाहिँ यो नरग्राममा आएपछि मैले देखेँ भाषा भाषिक हिसाबले पनि अहिले पनि मैले पढाएका विद्यार्थीहरू सरले 10 क्लासमा गराएको प्र्याक्टिकलले मलाई त एमएससीमा पनि काम दियो थेसिसमा पनि काम दियो भन्ने विद्यार्थी छन् हेर्नुहोस् है
13 थुममा बसेर काम गरेको जस्तो आनन्द
त्यो चाहिँ ठाउँ अनुसार फरक हो अब कस्तो चाहिँ हो भने 13 थुम भनेको आफू जन्मेको ठाउँ हो अब
सबैले मान्थे
सबैले मान्ने राजनीतिक रूपले पनि म एक किसिमको नेतै हो त्यहाँको खै राजनीतिक जीवनतिर कुरा अहिले नगरौँ शैक्षिक सन्दर्भमा अब बेलबारी झर्ने बित्तिकै अब त्यो इमेज त 13 थुमको जे थियो त्यस्तै त यहाँ कायम गर्न सकिएन
एउटा गाई बिरामी भए पनि बोलाउँथे बाछा बाख्रा होइन सबै बोलाउँथे त्यति मात्रै होइन एउटा के अरे सामान्य टाउको दुख्दा
मान्छेले मलाई नै खोज्ने हो जग्गामा झगडा हो भने नि मलाई नै खोज्ने हो श्रीमान श्रीमती झगडा गरे भने नि मैले नै गरेर मिलाउनु पर्ने हो छिमेकी छिमेकी झगडा गरे भने मिलाउने हो त्यस्तो
त्यो कुरा तलाएर खड्क्यो कि
तलाएपछि चाहिँ मैले यो उपचार गर्नलाई जस्तो बडा म मेरो खटाइ त्यहाँका गाउँका मान्छेहरू पनि भन्छन् म दसैँको टिका लाउनलाई हेर्नुहोस् एक साल कस्तो हो भने बिहान म नउठिकन लिन आएँ एकजना हाम्रो भुजेल ठुल्लाई भन्ने हुन्थ्यो घरमाथि 3 डेलिभरी केस सकेर अनि बेलुका राति 11 बजे आमासँग टिको लाउन म 3 तल राति 11 बजे दसैँको टिको लाउन श्रीमतीलाई लिएर पुगे
होइन मैले यो कुरा कहाँ जोड्न
कुराहरू छन् हेर्नुहोस्
कहाँ जोड्न खोजे भने त्यतिखेर सबैले मान्थे एउटा गाउँको अवस्था थियो र
म त हलो भाँच्यो भने गर हलो तातेर पार्टी अनौ सबै मिलाउने हल्ला काट्दै अनि खोपिदिने कामसम्म गर्ने मान्छे
अब मैले जोड्न खोजेको त्यस्तै खालको प्रभाव नरग्राम माध्यमिक विद्यालयमा आइसकेपछि तपाईँ प्रभाव भइसकेपछि के चाहिँ गर्नुभयो
विद्यालयको पक्षमा त म अवरात्र नै लागेको छु र लागे अनुसार अहिले चाहिँ विद्यालयले राम्रै पिकअप पनि लिएको छ
के गर्ने विचार हो विद्यालयमा
विद्यालयलाई नमुना विद्यालयको रूपमा नेपाल सरकारबाट स्वीकृत गराइएको छ अब यी यस्ताली म काठमाडौँ गएर आएको नमुना विद्यालयको 222 विद्यालयमा देशभरिका 222 नरग्राम मात्रै पहिलो विद्यालय हो जसले आर्थिक वर्ष 75-76 100% प्रगति प्रतिवेदन प्रगति विवरण र 76-77 वार्षिक कार्यक्रम तथा बजेट चाहिँ गाउँपालिकाबाट स्वीकृत गराएर मैले अस्ति 24 शिक्षा विभागबाट स्वीकृत गराएर मन्त्रालयमा 25 जानकारी गराएर म आइपुगेको काठमाडौँबाट होइन अब स्कुल चाहिँ हामी बाली विज्ञानमा प्राविधिक तहमा चलाउँदैछौँ होइन प्लस टू अब एजुकेसन र कमर्समा अहिले चालु छ अब त्यसलाई साइन्समा पनि विस्तार गर्ने हाम्रो कार्यक्रम छ अब विद्यार्थी म आउँदाखेरि नरग्रामको औसत विद्यार्थी सङ्ख्या 700-750
जम्मा
सामुदायिक स्कुलको अब हामी आइसकेपछि मैले नै आएर हो तत्कालीन हेड सर सीताराम सर हुनुहुन्थ्यो भण्डारी यो प्लस टू बनाउनुपर्छ भन्ने कुरा गरेर 68 चाहिँ हामीले त्यो प्लस टू सुरु गरे हो हेर्नुहोस् अहिले अब अङ्ग्रेजी चाहिँ म हेड सर भएकै सालबाट सुरु गरेँ 71 अङ्ग्रेजी माध्यम अब त्यहाँका प्राइभेट स्कुलहरूले अलि बढी यो नरग्रामको हेड सरले चाहिँ यो अङ्ग्रेजी माध्यम नगर्दै हुन्थ्यो भनेर अलिअलि क्रिया प्रतिक्रियाहरू म सुन्छु तर अहिले मेरोमा 600 विद्यार्थी 592 विद्यार्थी नर्सरीदेखि 10 छन् र मैले एउटा च्यालेन्ज पनि त्यहाँ के गरेको भने अरू साथीहरू अरू हेड सरहरूले चाहिँ अङ्ग्रेजी माध्यम चलाउँदा 6 चलाएको छ पोखरियामा त्यही छ सत्यनारायणमा त्यही छ आदर्शमा त्यही छ है 6 भनेको अलि छानेर राम्रो बच्चा बोर्डिङबाट आएको बच्चा छानेर लिन पाइयो अब मैले चाहिँ के च्यालेन्ज भने मेरो समितिसँग कुरा गरेर त्यस्तो होइन हामी नर्सरीबाटै सुरु गर्नुपर्छ भनेर नर्सरीबाट सुरु गरेका छौँ अहिले हेर्नुहोस् नर्सरीमा 42 बच्चा छन् है केजीमा 36 बच्चा छन् त्यसो हुनाले अब आकर्षण राम्रो छ र अब 1719 विद्यार्थी अहिले मेरो स्कुलमा छन्
नियमित छ
है त्यसो हुनाले अब विद्यालय चाहिँ सामुदायिक विद्यालयमा उत्कृष्ट विद्यालयको रूपमा अगाडि बढेको छ र सिकाइ उपलब्धि पनि एभरेजमा 75 छ मेरो अहिले
राम्रै छ अलिकति कहाँ लागेको छ
मान्छेहरूले निरपेक्ष ढङ्गले अनावश्यक आरोपहरू लाउने निरपेक्ष ढङ्गका लाञ्छनाहरू लाउने यस्तो सुन्छु म त्यस्तो चाहिँ अलि तथ्यपरक होइन तथ्यपरक नभएका कुराहरू पनि आफूले भोग्नुपर्दा अलिक दिक्क वाक्क लाग्छ होइन लगातार लागिराखिएको छ उन्नति प्रगति लागि छ तर चाहिँ कस्तो भने नेगेटिभ एटिच्युड राखेर गरिने टिका टिप्पणी चाहिँ अलिक खल्लो जस्तो लाग्छ मलाई दुःखद पक्ष चाहिँ मेरो पिताजीको निधन 49 भदौ 24 भयो बिहानसँगै घरमा खाना खाएर म स्कुल गएँ बुवा चाहिँ खेतमा पानी लाउन जानुभयो कुलोबाट चेप्लेर लडेर स्पट डेथ भयो मेरो बुवाको त्यस हुनाले मलाई सबैभन्दा जीवनमा दुःखद दिन चाहिँ मेरो पिताजीको निधन भएको दिन 49 भदौ 24 अत्यन्त दुःखद दिन मलाई त्यस्तो लाग्छ अरू त अब धेरै हिरासत भोगियो धेरै जेल भोगियो कुटाई मैले धेरैपल्ट खाएको छु प्रहरीको तर पनि कहिले मैले हरेस चाहिँ खाइनँ
के कुरा चाहिँ राम्रो गरे जस्तो लाग्छ ठ्याक्कै छोटोमा
अब मैले आफूले त के भने विद्यालयलाई अगाडि बढाउने सन्दर्भमा प्राविधिक धारतर्फ अगाडि बढाउने कुरामा अहिले म अगाडि बढिरहेको छु
होइन जिन्दगीको कुरा गर्दैछु है मैले
जिन्दगीको कुरा के लाग्छ मलाई भने र मेरो एउटा बानी के छ भने म प्रष्ट बोल्ने बानी छ मेरो र कसैले कुनै कुरा भन्यो भने पुष्टै गर्ने बानी छ तर हरेस खाएर पछाडि फर्किने बानी छैन कहिलेकाहीँ त्यो बानीले गर्दा यो हठी छ घमण्डी छ भन्छन् मलाई भरोसा योग्य मान्छे हुन सकेको छु कि धेरै मान्छेहरूको किसानको भन्नुहोस् होइन अथवा राजनीति गर्ने मान्छेकै भन्नुहोस् शिक्षकहरूको त म लिडरै होइन त्यस हुनाले मलाई आत्मगौरवै छ त्यसमा
गीत पनि अघि कुरा गर्दै हुनुहुन्थ्यो मन्जुलको कुरा गर्दै हुनुहुन्थ्यो रायनको कुरा गर्दै हुनुहुन्थ्यो होइन गीत गाउनुहुन्थ्यो कुनै समय
गीत गाउने म त्यस्तो गायक त्यस्तो चाहिँ होइन तर म प्रगतिशील गीतहरू गुनगुनाउनेसम्म चाहिँ होइन अब खास गरी रायनहरूले गाएका गीतहरू अनि मन्जुलहरूले गाएका गीतहरू अब पछि गएर जेबी टुरेले गाएका गीतहरू होइन जेबी टुरेका गीतहरू त अलि बढी नै हामीले संचार पनि गर्यौँ आमा दिदी बहिनी हो कति बस्छौ दासी भई भन्ने गीत
यो निकै मनपर्छ
निकै मनपर्ने गीत र म आफै पनि गाउँथेँ अलिअलि त्यो गीत चाहिँ अलिक बढी मलाई पनि छोयो मृत्यु पनि मान्छे पछि फरक हुँदो रहेछ भन्ने गीत, यो मान्छेको जातिपाती भेदभाव गर्ने चलन भन्ने गीत थियो त्यो, त्यो गीत पनि हामी चाहिँ गुनगुनाउँथ्यौँ। यसरी हामी त्यस्तो धेरै गीत गाउने भन्दा पनि रमाइलो गर्ने, गुनगुनाउने र ती गीतहरू मार्फतबाट चेतना पुगोस् भन्ने मात्रै हो।
हुन्छ, उज्यालो फल्सामा कुराकानी गर्दैन।
हजुर, अत्यन्त मेरो जीवनसँग जोडिएको कुरा गर्नुहोस् भन्जी, धेरै अत्यन्त खुसी लाग्यो, धन्यवाद छ भन्जी।
मागे बानी से तिम्रै कुनै सन्तानले तिमी जस्तै दिदी बहिनी रकेटामा उडी सके आफ्नो शक्ति दिनी सके तिमी भने मजेरीमा सुन मनाउँछौ जङ्ग परि जीवनभरि कैदी बनेर जीवनभरि कैदी बनेर आमा दिदी बहिनी हो कति बस्छौ दासी भई चुपको साथै प्यासी बनेर
आजका हाम्रा पाहुना मोरङको बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यमिक विद्यालयका प्रधान अध्यापक भीमबहादुर बस्नेतसँगको भलाकुसारीपछि उहाँको रोजाईमा जबी टुबुरेको यो गीत बजिरहेको छ। उज्यालो फल्चामा उज्यालो फल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ र यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। आजलाई भने उज्यालो फल्चाको समय सकिएको छ। आज हामीले विश्व इतिहासमा आजको दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठको घुमफिर अनुभव आजका पाहुनामा मोरङको बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यमिक विद्यालयका प्रधान अध्यापक भीम बहादुर बस्नेतसँगको भलाकुसारी मीडियामा आज आजको बजार अनि गीत सुन्यौ उज्यालो पल्चा सुन्न छुटाउनुभयो। आज भनेदेखि उज्यालो अनलाइन .com गएर डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। फुर्सदको समयमा आजलाई भने कार्यक्रम उत्पादनमा सहयोग गर्ने मोरङ सहकर्मी सुमन तिमुल सिन्हा, साथी बिना ने उपाने, प्राविधिक साथी मनोज विष्ट र झण्डै 1.5 घण्टा मलाई साथ दिने तपाईँलाई पनि धेरै धन्यवाद दिन्छौ। 8 बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरन पछि उज्यालो पल्चाको नयाँ अंकको साथमा आउँछौ। आजलाई सजना तिमल सिन्हा बिदा हुन्छु। उज्यालो सुन्दै गर्नुहोला। नमस्कार।
नारी पनि मान्छे हो, जाग उठ नारी हो, सिर्जनाको घाम भनेर सिर्जनाको घाम भनेर सिर्जनाको घाम भनेर सिर्जनाको घाम भनेर
उज्यालो फल्चा उज्यालो फल्चा उज्यालो फल्चा
उज्यालो फल्चा।